अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सिर्जना बुढाथोकी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
बाँकी बर्दियाको समग्र विकासका लागि काठमाडौँमा बहस, सरकारलाई दबाब दिइने, भारतीय प्रधानमन्त्रीसँग सीमा विवाद र बाँकी डुबान समस्या उठाउन सांसदको माग।
नेपालगञ्ज कारागारभित्र क्राइम कनेक्सन, पाकिस्तानी कैदीबाट जोखिम, कोहलपुर नगरपालिकाद्वारा मापदण्ड पूरा नभएका सडक निर्माणमा रोक।
बाँकेमा 58% गरिबी, बजेटमा प्राथमिकता निर्धारण गर्न सुझाव, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरीका लागि नयाँ पोसाक।
र नेपालगञ्जमा मेयर कप र रात्रिकालीन कबड्डी प्रतियोगिता सुरु, विद्युत गृह भएकै जिल्ला दैलेखको नौमुले गाउँ नै अन्धारोमा।
नयाँ सुट, जुत्ता, ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटल, होटल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा राजधानीमा मिनी नेपालगञ्ज समग्र विकासका लागि दलसँगै जनप्रतिनिधिको गोलमेच बहस भएको सन्दर्भ रहेको छ। संहिताको पछिल्लो संरचनाबाट बाँकेरा बर्दियाको भविष्य अप्ठ्यारोमा परेको भन्दै राजधानी काठमाडौँमा हिजो वृहत अन्तर्क्रियात्मक बहस आयोजना गरियो। यी दुई जिल्लाबाट संघीय तथा प्रदेश सांसदमा प्रतिनिधित्व गर्ने सांसदहरू, राजनीतिक दलका जिल्ला नेतृत्व, स्थानीय तहका प्रतिनिधिहरूसँग बाँकेबाट काठमाडौँ गई पत्रकारिता गरिरहेका पत्रकारहरूबीच बहस आयोजना गरिएको हो। बहसमा सहभागी सम्बद्धहरूले बाँके र बर्दियाका साझा मुद्दा पहिचान गरेर सरकारलाई दबाब दिने सामूहिक निर्णय गरेका छन्। उनीहरूले बाँके र बर्दिया जिल्लाको समग्र विकासका लागि सामूहिक पहलका लागि पनि एकमत भएका छन्। विकासका आधारभूत आवश्यकता पहिचान गरेर कार्यान्वयनका लागि सामूहिक दबाब दिने कुरामा सबै एकमत भएका छन्। कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले भन्नुभयो, जिल्लाको विकासका लागि यो पहलले दीर्घकालीन प्रभाव छाडिने निश्चित छ। बहसमा बाँके र बर्दियाको भविष्यका लागि आवश्यक विकासका विभिन्न पूर्वाधारबारे चर्चा पनि गरिएको छ। नेपालगञ्जमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि सुक्खा बन्दरगाहसम्मका पूर्वाधारका लागि सांसदहरू सरकारसँग निरन्तर दबावका लागि लाग्ने प्रतिबद्धता जनाइएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
संघीय सांसदहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सीमा विवाद, सीमा सुरक्षा, तराई र मधेसको डुबान समस्या समाधानमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन्। हिजोको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरूले द्विपक्षीय हितका सवालमा भारतीय पक्षसँग जोडदार रूपमा आफ्ना कुरा राख्न सरकारको ध्यान आकर्षण गराएका हुन्। बाँकेका सांसद महेश्वर गहतराजले तराईको डुबान समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न माग गर्नुभएको हो। अन्तर्राष्ट्रिय मापदण्ड विपरीत भारतले नेपालको भूभागमा निर्माण गरेका लक्ष्मणपुर बाँध र पूर्व पश्चिम सडक लगायतका संरचनाले त्यस क्षेत्रका बासिन्दा हरेक वर्ष डुबानको समस्या भोग्न बाध्य भएको भन्दै त्योबारे भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बर्दियाका सांसद सञ्जय कुमार गौतमले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा विगतका सन्धि सम्झौता कार्यान्वयनबारे छलफल गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आजको सद्भाव राष्ट्रिय दैनिकमा खबर छ।
जेल कारागारलाई कानुनको भाषामा सुधार गृह पनि भनिन्छ। तर मानिसले गरेको अपराधको पश्चाताप गरी सुधार भएर नयाँ तरिकाले जीवन बाँच्न सकोस् भन्ने उद्देश्यले स्थापित कारागारभित्र रहेका कैदीबाटै बाहिर अपराध सञ्चालन भइरहेको खुलेको छ। आफू अनुकूल अपराधमा काम गर्न नपाएको भन्दै कैदीले राजनीतिक पावर प्रयोग गरी निमित्त कारागार प्रमुख श्याम लामिछानेको सरुवा नै गराएका छन् बाँकेमा। बाँके कारागारमा बसेर लागु औषधको कारोबारदेखि हतियार व्यवसाय र चन्दा असुली कार्यमा संलग्न रही भारत विरोधी गतिविधिमा काम गर्दै धनगढी कारागारमा रहेका पाकिस्तानी कैदी नासिर अली खान नेपालगञ्ज आउन खोज्दैछन्। कारागारभित्रै रहेका अवस्थामा आफ्नो मान्छे परिचालन गरेर बाहिरी तहमा अवैध कारोबार र अपराध गर्न भ्याउने कैदी नसिर अली खाँ यसबारे यसअघि समाचार प्रकाशित भएको थियो। सीमा क्षेत्रमा बसेर भारत विरुद्ध विभिन्न अपराध सञ्चालन गर्ने आशंकामा उहाँमाथि धनगढी कारागारमै पनि सुरक्षा बढाइएको छ। तुलसीपुरबाट 3 महिनाभित्र धनगढी सरुवा भएका नसिरको कनेक्सनमा रहेका योग प्रसाद ढकाल रिगल सहित 13 जना कैदीलाई बाँकेबाट अन्यत्र सारिएको हो। कारागारमा रहेका चुन्नन जसगढ युनुस खान र योग ढकाल बीच भइरहेको कारोबार बारे कारागार प्रशासनलाई सूचना प्राप्त भएपछि थालिएको कारवाहीमा कारागार कर्मचारी र सुरक्षा अधिकारीहरूका लागि पनि आशंकाको घेरामा पर्न थालेका छन्। कारागारभित्रै क्राइम कनेक्सन, धनगढीमा रहेका पाकिस्तानी कैदीबाट बाँकेमा जोखिम, 13 जनालाई अन्यत्र सारियो, सुरक्षा व्यवस्था कडा, दैनिक नेपालगञ्जमा खबर छ।
कोहलपुर नगरपालिकाले मापदण्ड पूरा नगरी निर्माण भइरहेका सड़कको काम रोका गरेको छ। निर्माण कम्पनीले मापदण्ड पूरा गरेपछि मात्रै कामलाई निरन्तरता दिन निर्देशन दिएको हो। कोहलपुर नगरपालिकाका उपप्रमुख तथा नगरस्तरीय योजना अनुगमन समिति संयोजक सञ्जु कुमारी चौधरी नेतृत्वको अनुगमन टोलीले सड़क निर्माणको कामलाई निरन्तरता दिएको हो। समितिले दैनिक जसो नगरपालिकाभित्रका कामको अनुगमन गर्दै आएको छ। कोहलपुरमा नगरस्तरीय अनुगमन तीव्र पारिएको छ। विनियोजित बजेट दुरुपयोग हुन सक्ने र मापदण्ड अनुसार काम नहुने हुँदा अनुगमनलाई तीव्रता दिएको हो। आजको कान्तिपुरमा खबर छ।
कालो टोपी, खैरो रङ्गको सर्ट प्यान्टमा चिटिक्क परेका नगर प्रहरी नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजोबाट नयाँ पोसाक लगाएर परिचालित भएका छन्। यसअघि नगर प्रहरीले जनपद प्रहरीसँग मिल्ने आकाशे रङको सर्ट र निलो प्यान्ट लगाउने गरेको थिए। प्रहरीसँग मिल्ने पोसाक भएका कारण नियमित रूपमा लगाउन उपमहानगरपालिकाले नगर प्रहरीलाई कडाई गर्न सकेको थिएन। जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि नगर प्रहरीको काम कर्तव्य र अधिकारसहित पोसाक परिवर्तन गरेर कार्यान्वयनमा ल्याइएको हो। उपमहानगरपालिकाका 5 जना नगर प्रहरीलाई हिजो नगर प्रमुख डाक्टर धवल शमशेर राणाले दर्जियानी चिन्ह प्रदान गर्नुभयो। कुल 5 मध्ये 3 जना हवलदार र 2 जना जवान रहेका छन्। नगर प्रहरी उपमहानगरपालिकाको वडा नम्बर 1-23 परिचालित हुनेछन्। अर्जुन ओलीले नागरिकमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा नेपालगञ्ज उपमहानगरपालिकाको बजेट व्यवस्थापन,
हामीले खास गरेर पूर्वाधार विकासलाई चाहिँ अलि बढी जोड दिएका छौँ। हाम्रो धेरै जसो चाहिँ बजेट पूर्वाधार विकासमा खर्च भएको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
नमस्कार है आमा।
नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त?
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी 3 जना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363389।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनेरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, मन रोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागु औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंक्चर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081524034 र 98582834।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
राज्यद्वारा सञ्चालित योजना तथा विकास निर्माणको काम ढिलो सञ्चालन हुने र समय समाप्त हुन लागेपछि छिटो छिटो काम गर्ने र बजेट सिध्याउने काम हुन्छ, जसका कारण योजना निर्माण गुणस्तरहीन हुने गर्दछ। नेपालगञ्ज उपमहानगरपालिकाले अहिले विकास निर्माण, वातावरण, विपद व्यवस्थापन, महिला तथा बालबालिकाको शिक्षा, पछाडि पारिएका समुदाय, भाषा संस्कृति र सरसफाई जस्ता शीर्षकमा बजेट विनियोजन गरेर काम गरिरहेको छ। विनियोजित बजेट विभिन्न वडामा अहिले खर्च भइरहेको छ। यो आर्थिक वर्षमा नेपालगञ्ज उपमहानगरपालिकाले 80% बजेट खर्च गर्न सकिने अनुमान छ। कुराकानी गर्दै नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर।
नेपालगञ्ज उपमहानगरपालिकामा यो आर्थिक वर्ष 74-75 लागि भनेर हामीले हाम्रो नगरसभाबाट 2,77,00,00,000 चाहिँ बजेट विनियोजन गरेको हो। त्यही अन्तर्गत चाहिँ अहिले हाम्रो कार्यक्रमहरू पनि सञ्चालनमा छ।
तपाईँको यो स्थानीय तहमा कुन कुन शीर्षकमा बजेट प्राप्त भएको छ र कसरी खर्च भइराखेको छ?
हामीले खास गरेर पूर्वाधार विकासलाई चाहिँ अलि बढी जोड दिएका छौँ। हाम्रो धेरै जसो चाहिँ बजेट पूर्वाधार विकासमा खर्च भएको छ। पूर्वाधार अन्तर्गतकै अहिले हाम्रो एडिबीको योजना, एसियाली विकास ब्याङ्कद्वारा अनुदान प्राप्त गरिएको योजनामा हाम्रो करिब 2 करोड जतिको योजना हाम्रो अहिले एडिबी अन्तर्गत सञ्चालनमा छ भने, अर्को हाम्रो आन्तरिक नगरपालिकाको आफ्नो जुन आन्तरिक स्रोत छ त्यो अन्तर्गतको योजनाहरू सञ्चालन छन्। ती योजनाहरूलाई हामीले वडागत रूपमा हरेक वडा कार्यालयमा चाहिँ बजेट विनियोजन गरेर उनीहरूको लागि छुट्टा छुट्टै बजेटहरू छुट्याएर वडाबाट नै हामीले ती बजेटहरू चाहिँ सञ्चालन गरिरहेका छौँ। त्यो बाहेक हाम्रो वातावरण तथा विपद व्यवस्थापनमा छ, त्यसै गरी लक्षित वर्गलाई लक्षित गरेर गरिएका कार्यक्रमहरू विभिन्न, जस्तै महिला बालबालिका, शिक्षा, पछाडि पारेका समुदायहरू, भाषा संस्कृति भन्ने चाहिँ विषयहरूमा पनि हामीले हाम्रो बजेटहरू विनियोजन गरेका छौँ। र त्यो बाहेक हामीले अहिले सरसफाइहरूलाई पनि अलि बढी ध्यानमा राखेका छौँ। सरसफाइ र वातावरणलाई लिएर पनि हामीले हाम्रो बजेटहरू चाहिँ विनियोजन गरेका छौँ।
जस्तै यी शीर्षकहरूमा चाहिँ बजेट चाहिँ विनियोजन भएको छ, तर त्यही शीर्षकमा चाहिँ बजेट खर्च भइराखेको छ या छैन?
जुन हाम्रो नगरसभाले जुन शीर्षकमा बजेट खर्च गर्ने भनेर चाहिँ बजेट विनियोजन गर्यो र नगरसभाले पास गर्यो, त्यो शीर्षक बाहेक हामीले अरू शीर्षकमा ती बजेटहरू खर्च गर्न पाउँदैनौँ। त्यस कारणले गर्दा जुन शीर्षकमा बजेटहरू विनियोजन भएको छ त्यही बजेट, त्यही शीर्षकमा नै हाम्रो बजेट चाहिँ खर्च भइरहेको छ। कति खर्च भयो भन्ने कुराहरू चाहिँ हाम्रो लेखाले दिने रिपोर्ट हो, तर अधिकतम हरेक वडाहरूमा हामीले वडागत योजनाहरू सङ्कलन गरेका छौँ। वडागत योजनाहरूलाई प्राथमिकतामा राखेर वडामै बजेट पठाएर हामीले वडाबाट नै ती योजनाहरू सञ्चालन गरेका गरेको हुँदाखेरि हरेक वडाबाट आएको रिपोर्ट अनुसार चाहिँ करिब करिब उनीहरूले 60-70% चाहिँ कामहरू सम्पन्न गरिसकेको भन्ने रिपोर्ट छ। र हामीले सरस्वती हेर्ने हो भने हाम्रो वडाकै बजेट चाहिँ महत्त्वपूर्ण हो र यो बाहेक अन्य बजेटहरूको चाहिँ अलिकति समयावधि चाहिँ जस्तो एसियाली विकास ब्याङ्ककै कुरा गरौँ त्यसको समयावधि 3 वर्षको हुन्छ। यो वर्ष नै ती बजेटहरू खर्च हुनुपर्छ भन्ने छैन तर हाम्रो यो वर्षको लागि मात्रै विनियोजन गरिएको बजेट चाहिँ हामीले करिब करिब 60-70% खर्च गरेको भन्ने चाहिँ हाम्रो अनुमान छ।
त्यसै यो आर्थिक वर्षभित्रमै तपाईँलाई जुन चाहिँ प्राप्त भएको बजेट खर्च गर्न सक्नुहुन्छ या हुँदैन?
हामी करिब करिब अहिलेको टार्गेट अनुसार कुरा गर्ने भने 80% बजेट चाहिँ हामी खर्च गर्न सक्छौँ भन्ने हामीले अनुमान लिइरहेका छौँ। किनभने भन्दाखेरि प्राय जसो योजनाहरू अहिले हाम्रो रनिङ फेजमा छ, केही बजेटहरू छ, केही योजनाहरू त हाम्रो सम्पन्न भइसकेको छ। यो पूर्वाधार विकासका चाहिँ अहिले सम्पूर्ण अनुगमन गरेर फाइनल गर्ने जिम्मेवारी पनि अहिले उपप्रमुखलाई परेको हुँदा अहिले मका आएको अनुगमनको रिपोर्ट अनुसार चाहिँ धेरै जसो योजनाहरू पूर्वाधार विकासको लागि चाहिँ धेरै जसो योजनाहरू सम्पन्न भइसकेको रिपोर्ट पनि आएको छ र कतिपय रिपोर्ट अनुसार चाहिँ कतिपय योजनाहरू अहिले रनिङ फेजमा भएको पनि आएको छ र कतिपय योजनाहरू चाहिँ अहिले सम्झौताको फेजमा पुगेको भन्ने पनि यहाँ चाहिँ रिपोर्ट आएको छ। त्यसकारण कम्तीमा 80% चाहिँ हामी खर्च गर्न सक्छौँ भन्ने चाहिँ हाम्रो अनुमान छ र हामी हाम्रो टार्गेट पनि त्यही नै हो।
यो 100% किन बजेट खर्च हुन सक्दैन?
यसका विभिन्न कारण हुन्छन्। जस्तो यो बजेटहरू हामीले जे जति चाहिँ विनियोजन गरेका छन् केही बजेटहरू हाम्रो टेन्डर चाहिँ प्रक्रियामा जान्छ, केही बजेटहरू हाम्रो यो कोटेसन प्रक्रियामा जान्छ, केही बजेटहरू हाम्रो उपभोक्ता समिति मार्फत हामी सञ्चालन गर्छौँ, केही बजेटहरू हामी विभिन्न चाहिँ सामाजिक संस्थाहरू मार्फत सञ्चालन गर्छौँ। त्यसकारण हामीले जुन शीर्षकमा जति बजेट छुट्याएका छौँ त्यति नै बजेट खर्च हुन्छ भन्ने छैन। किनभने हामी टेन्डर प्रक्रियामा गयो भने त्यहाँ चाहिँ हाम्रो त्यो टेन्डर हाल्ने बेलामा हाम्रो मानव 20 लाखको योजना छ भने उसले 15 लाखसम्मको चाहिँ त्यो टेन्डर हाल्यो भने हामीले सबैभन्दा कम जलले हाम्रो योजना जति छ त्यसमा चाहिँ सबैभन्दा कम जलले टेन्डर हाल्छ उसलाई नै दिने चाहिँ हाम्रो व्यवस्था छ, कानुन व्यवस्था। त्यसबाट 5 लाख त्यसै नै बच्ने भयो भने चाहिँ हो यस्तै कारणले गर्दाखेरि केही बजेटहरू बच्ने चाहिँ हामीले चाहिँ देखेका छौँ। यस वर्ष चाहिँ हामीले धेरैभन्दा धेरै हाम्रो पूर्वाधार विकासका योजनाहरू टेन्डर मार्फत सञ्चालन गरेका छौँ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर र शम्भु थारू। अब अर्को सन्दर्भ, बाँकेका करिब 58% सर्वसाधारण गरिबीको रेखामुनि रहेका छन्। केन्द्रीय तथ्याङ्क विभागको गरिबी सम्बन्धी तथ्याङ्क अनुसार प्रदेश 5 मा समग्र गरिबी दर 25.8% छ। नवलपरासी र रूपन्देहीमा सबैभन्दा कम गरिब छन्। जिल्लाभित्र विभिन्न ठाउँको गरिबी दरमा भने भिन्नता रहेको छ। रुकुममा 46, दाङमा 43.37, प्युठानमा 42 र रोल्पामा 41% गरिबीको रेखामुनि छन्। अर्घखाँचीमा 34.5, कपिलवस्तुमा 42.5% भन्दा बढी सर्वसाधारण गरिब छन्। मानव विकास प्रतिवेदन 2014 अनुसार जिल्लाको औसत अपेक्षित आयु 68 वर्षको हाराहारीमा छ। सडकको अवस्था पनि बाँके र पूर्वी रुकुम सबैभन्दा पछाडि छन्। राष्ट्रिय सडकको लम्बाइको हिसाबले बाँके 216 र पूर्वी रुकुम 79 किलोमिटर छ। क्रय शक्तिमा आधारित प्रति व्यक्ति आय राष्ट्रिय औसत 1160 अमेरिकी डलर छ तर बाँकेको भने 1000 मात्रै छ। आजको कान्तिपुर दैनिकमा ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ।
दैलेख नौमुले गाउँको बीचबाट बग्ने द्वारी खोलाबाट 3 वर्षदेखि निरन्तर रूपमा विद्युत उत्पादन भइरहेको छ। 3.75 मेगावाट क्षमताको द्वारी खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युतले नौमुले मात्र होइन सिङ्गो दैलेख जिल्लालाई उज्यालो बनाउन सक्छ। विडम्बना विद्युत गृह भएकै गाउँ नौमुले भने अन्धारो नै छ। ज्योति कटवालले नागरिकमा खबर लेख्नु भएको छ।
नेपालगञ्जमा हिजोबाट मेयर कप अन्तर्विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ। प्रहरी व्यायामशालामा सञ्चालन गरिएको प्रतियोगिताको उद्घाटन नेपालगञ्ज नगर प्रमुख धवल शमशेर राणाले रेफ्रीलाई बल हस्तान्तरण गरी गर्नुभएको हो। प्रतियोगिता उद्घाटनका क्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजरा शाही, विद्यार्थी, खेल प्रेमीहरूको सहभागिता रहेको थियो। प्रतियोगिता हिजो भएको अन्डर 14 विधामा पशुपति र वेस्ट जोन तथा अन्डर 16 तर्फ नेपालगञ्ज मोडल एकाडेमी र जनज्योति मावि विजयी भएको प्रशिक्षक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो। आजको दैनिक नेपालगञ्जमा खबर छ।
नेपालगञ्जमा फेरि पनि रात्रिकालीन कबड्डी प्रतियोगिता सञ्चालन गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका 3 को आयोजनामा प्रतियोगिता सञ्चालनमा आएको हो। प्रतियोगिताको मेयर डाक्टर धवल शमशेर राणाले उद्घाटन गर्नुभयो। यसअघि नेपालगञ्जमा मेयर कप कबड्डी प्रतियोगिता सम्पन्न भएको थियो। नागरिकमा खबर छ, पश्चिम डायरीमा महिलामाथि हुने हिंसाको अन्त्य कसरी?
यस्ता अपराधीहरूलाई त सकभरसम्म त फाँसी नै दिनुपर्छ। मान्छेले जेल नेल भन्छन्, त्यो जेल नेल बेकार हो, दुई महिना छ महिना काट्छ निक्लिहाल्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै फराकिलो र स्पष्ट हुन सकेको छैन। नेपाली समाज महिला मैत्री पनि हुन सकेको छैन। समयको कालखण्डसँगै नेपाली महिलाहरूले बिस्तारै उन्नति प्रगति गरेको देखिए पनि समाज भने अझै महिलाप्रति सङ्कुचित नै देखिन्छ। नेपाली महिलामाथि हुने घरेलु हिंसा र बलात्कारका घटनाले पनि यसलाई पुष्टि गरेको छ। नेपाली महिलामाथि हुने घरेलु हिंसा र बलात्कारको अन्त्य नभएसम्म नेपाली समाज महिला मैत्री भयो भन्न सकिँदैन। कसरी हुन्छ त नेपाली समाज महिला मैत्री? घरेलु हिंसा र बलात्कार अन्त्यका प्रयास के हुन सक्छन्? सुनौ सहकर्मी रजनी योगीले सङ्कलन गरेको आजको नागरिक आवाज।
सीता श्रेष्ठ, त्यो अब सबै मिलेर है एकता भएर यस्तो गर्नुहुन्न, बच्चाहरूमा पनि त्यो भावना देखाउनु पर्यो, शिक्षा दिनु पर्यो। शिक्षाको कमीले पनि हुन्छ होइन, नराम्रो नजाहरू खाएर पनि हुन्छ। अब हामी पनि जथाभावी हिँड्नु भएन, आफू पनि सचेत हुनु पर्यो, महिलाहरू पनि सचेत हुनु पर्यो, पुरुष पनि सचेत हुनु पर्यो, सबैलाई आफ्नो आफ्नेता भावना राख्नु पर्यो।
गोविन्द कुमार श्रेष्ठ, अब महिला हिंसा अन्त्य गर्नको लागि अब महिला नै सचेत हुन पर्छ एक नम्बरमा। यहाँ महिला हिंसाको नाममा महिला नै अब त्यसमा संलग्न भएको प्राय जस्तो चाहिँ देखिएको छ। अब कदा कदाचित अब त्यो भएको पनि छ, महिला हिंसा नभएको होइन, यहाँ पुरुष हिंसा पनि भएको छ। यसमा चाहिँ अब अलिकति चाहिँ मान्छेमा चेतना हुनु पर्यो।
लक्ष्मी केसी हो, यस्ता अपराधीहरूलाई त सकभरसम्म त फाँसी नै दिनुपर्छ। मान्छेले जेल नेल भन्छन्, त्यो जेल नेल बेकार हो, दुई महिना छ महिना काट्छ निक्लिहाल्छ। गल्ती हुनेको गल्ती भइजान्छ, बेजेत हुनेको बेजेत भइजान्छ। ऊ भोलि बिहान सज्जर भएर जेलबाट निक्सिहाल्छ। विदेशमा कुन कुन ठाउँमा फाँसी हुन्छ भन्छन्, नेपालमा पनि नियम कानुन फाँसी नै लगाइदिनु पर्ने त्यस्तो अपराधीलाई त।
पुष्पबहादुर ओली हो, अब घरेलु हिंसाको बारेमा त अब गाउँ छिमेकीले अन्त्य गर्नुपर्छ। सबैबाट अहिले त्यस्तो छैन, जो दरुवा हुन्छ रक्सी पानी बढी खाने काम पनि त्यसले बढी गर्दैन, अनि बेलुका आएर श्रीमतीलाई यो भएन ऊ भएन भनेर कुट्ने पिट्ने त्यस्ताहरू पनि छ। त्यस्तालाई मेरो तर्फबाट मेरो गाउँ छिमेकमा त मैले मलाई यति त्यो महिलाहरू सोध्न आयो भनेपछि तत्कालै कारवाही गर्न बलात्कार। अब त्यस्तै फेसले केटीहरूको पनि त्यस्तै चलन रहेछ, महिलाहरूको पनि त्यस्तै भयो त, त्यो कुराको जवाब दिन सकिँदैन। जबरजस्तीकरण छ नि, त्यसको लागि त फाँसीको सजाय हुनुपर्छ मात्रै ठिक हुन्छ।
अञ्जु श्रेष्ठ, अब घरेलु हिंसा र यो बलात्कारीको अन्त्य गर्न त अब जसले गरिसकेको छ उसलाई चाहिँ कडाभन्दा कडा सजाय दिने, त्यसपछि त्यो सजाय देखेर चाहिँ अरूले चाहिँ डराओस् कि, अरूले डराएर त्यस्तो काम फेरि दोहोऱ्याएर नगरोस्। महिला पनि त सचेत हुन पर्यो, महिलाले पनि अब आफूलाई जोगाउनलाई अब हरेक उपायहरू गर्न पर्यो। आफू अब रात बिरात नहिँड्ने, एकान्त ठाउँमा हिँड्दाखेरि साथी लिएर हिँड्ने, यस्तोहरू गर्नुपर्छ।
जङ्गवा केसी। सबैभन्दा त यो दुनियाँ बर्बादीतिर छ होइन, सबैभन्दा खानपानमा सुधार हुनु पर्यो। खानपान जस्तो खाइन्छ त्यही अनुसारको हाम्रो रहन सहन संस्कार बनेको हुन्छ। शुद्ध खाने व्यक्तिको शुद्ध विचार हुन्छ, शुद्ध विचार जब सिर्जना हुन्छ समाजमा हिंसा हत्या आदि इत्यादिहरू बन्द हुँदै जान्छन्। मानसिक रूपमा हर मानिसले यही सोच्नु पर्यो कि चरित्रवान कसरी बनेर कसरी यो दुनियाँलाई अगाडि बढाउने भन्नेमा चिन्तन गर्नु पर्यो, चिन्ता गर्नु भएन।
बाँके र बाँके जिल्लाको स्थानीय तहसँग नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 7 का आरटीआई अभियन्ता लक्ष्मी तिवारीले नेपालको संविधान 2072 को धारा 27 तथा सूचनाको हक सम्बन्धी ऐन 2064 को दफा 3 अनुसार स्थानीय तहसँग विविध विषयमा सूचना माग गरिनु भएको छ। बैजनाथ गाउँपालिकामा वैशाख 20 गते सूचना माग गरिएको र लिखित रूपमा वैशाख 27 गते सूचना उपलब्ध गराइएको बैजनाथ गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्य जानकारी दिनुभयो। बाँके जिल्लाको सम्पूर्ण स्थानीय तहसँग सूचना माग गरिएको छ। सोम गुरुङले आजको नेपाली एक्सप्रेसमा खबर लेख्नु भएको छ।
नेपाल पत्रकार महासंघ प्रदेश 5 का नवनिर्वाचित पदाधिकारीलाई नेपालगञ्जमा स्वागत तथा बधाई दिएको छ। नवनिर्वाचित प्रदेश महासचिव भेषराज बस्नेत, सचिव शुक्र ऋषि चौलागाई र सदस्य शिवकुमार सुनारलाई गृह जिल्लामा प्रेस चौतारी र प्रेस सेन्टर बाँकेले संयुक्त रूपमा कार्यक्रम गरेर हिजो स्वागत तथा बधाई ज्ञापन गरेका हुन्। चौतारी बाँकेका अध्यक्ष हेमन्त विकको अध्यक्षतामा कार्यक्रम सकिएको थियो। नागरिकमा खबर छ।
कोहलपुर नगरपालिकामा हिजोदेखि महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत प्रतिबद्धता सडक नाटक प्रदर्शन गर्न सुरु गरिएको छ। कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा 15 वटै वडाहरूको समन्वयमा दियालो परिवार कोहलपुरको प्रस्तुतिमा प्रदर्शन गरिएको सडक नाटकमा दियालो परिवार कोहलपुरका कलाकारहरूले हिजो कोहलपुर नगरपालिकाको वडा नम्बर 1 र 2 मा सडक नाटक प्रदर्शनको सुरुवात गरिएको दियालो परिवार कोहलपुरका उपाध्यक्ष तथा नाटक लेखन र निर्देशन सन्त कुमार विश्वकर्माले जानकारी दिनुभएको छ। आजको मिशन टुडेमा खबर छ।
अवैध मदिरा र लागु औषध ओसार पसारलाई रोक्न मुगु जिल्लामा कार्ययोजना निर्माण गरिने भएको छ। यसले दिन प्रतिदिन समाजमा नकारात्मक असर परेको भन्दै यसलाई नियन्त्रण गर्न कार्ययोजना बनाउन थालिएको हो। नागरिकमा खबर छ।
बाँकेको खजुरा गाउँपालिका 1 राधापुरलाई साक्षर ओडा घोषणा गरिने भएको छ। साक्षर ओडा घोषणाका लागि हिजो राधापुर स्थित ओडा कार्यालयमा भएको सरकारवालाहरूको अभिमुखीकरण कार्यक्रममा यही जेठ 11 गते साक्षर ओडा घोषणा कार्यक्रम गरिने निर्णय भएको छ। आजको मिशन टुडेमा खबर छ।
प्युठान जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन्। कैदीबन्दीको संख्या अझै बढ्दै गइरहेको छ तर कारागारको क्षमतामा वृद्धि नहुँदा कैदीबन्दी कोचाकोच गरेर बसिरहेको खबर आजको नागरिकमा छापिएको छ।
रुकुम पूर्वको बोकीपाटनमा पाइने दुर्लभ जडीबुटी यार्सा गुम्बा यस वर्ष जेठको पहिलो सातादेखि टिप्न सुरु हुने भएको छ। गते र दिन एकिन नगरिए पनि यार्सा सिजन व्यवस्थापन समितिले जेठ पहिलो सातादेखि यार्सा टिप्न अनुमति दिने निर्णय गरेको समितिका अध्यक्ष अमरधन पुनले बताउनु भएको छ। आजको अन्नपूर्णमा खबर छ।
अब केही खबरहरू संक्षेपमा। सदरमुकाम अमरगढीमा रहेको खानेपानीको समस्या समाधानका लागि साना सहरी खानेपानी योजनाले 30 करोडभन्दा बढीको लगानीमा खानेपानी योजना निर्माण सुरु गरेको छ। उता दैलेखको नारायणपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि र सरकारी विद्यालयका शिक्षकहरूले आफ्ना छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमै पठाउनुपर्ने भएको खबर छ भने यता विवादस्पद ठाउँमा प्रवेशै नगरी कैलालीको खक्रौलादेखि दार्चुलासम्मका सीमा स्तम्भको मरम्मत रङरोगन र नयाँ स्तम्भ कायम गर्ने अधिकार प्राप्त नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीले यस वर्षको काम बन्द गरेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँके बर्दियाको समग्र विकासका लागि काठमाडौँमा बहस, सरकारलाई दबाब दिइने, भारतीय प्रधानमन्त्रीसँग सीमा विवाद र बाँके डुबान समस्या उठाउन सांसदको माग।
नेपालगञ्ज कारागारभित्र क्राइम कनेक्सन, पाकिस्तानी कैदीबाट जोखिम, गोलपुर नगरपालिकाद्वारा मापदण्ड पूरा नभएका सडक निर्माणमा रोक।
बाँकेमा 58% गरिबी, बजेटमा प्राथमिकता निर्धारण गर्न सुझाव, नेपालगञ्ज उपमहानगरपालिका नगर प्रहरीका लागि नयाँ पोसाक।
र नेपालगञ्जमा मेयर कप र रात्रिकालीन कबड्डी प्रतियोगिता सुरु, विद्युत गृह भएको दैलेखको नौमुली गाउँ नै अन्धारोमा। हवस् त प्राविधिक सहयोगी देवसँगै सिर्जना र म राकेश बिदा हुन्छौँ। आज वैशाख 28 गते शुक्रबार, मे 11 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।